नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राजनैतिक गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच संवाद शुरू। सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव।
तेह्रथुम, काभ्रे र उदयपुरमा भएका दुर्घटनामा 6 जनाको ज्यान गयो, तेह्रथुममा 28 जना घाइते।
नवलपरासीको बहुला खोलाको पुल भाँचियो, गाउँको बाटो हुँदै यातायात सञ्चालन, भोलिसम्ममा पुल नजिकै डाइभर्सन बन्ने।
टर्की र इजिप्टमा बम विस्फोटमा परि 54 जनाको ज्यान गयो, निर्माणाधीन चर्चको छत भत्किँदा नाइजेरियामा 60 जनाको मृत्यु।
वेस्ट ब्रोमलाई हराउँदै चेल्सी इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा।
हेटौँडा सिमेन्ट, गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्का।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन नम्बर 0574125595।
संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने मूल नाराका साथ नेपाल निजामती कर्मचारी संगठनको 10 राष्ट्रिय अधिवेशन औद्योगिक नगरी नेपालगंज बाँकेमा यही मंगिर 27 गतेदेखि 29 गतेसम्म सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि, अतिथि प्रतिनिधि, पर्यवेक्षक एवं सरोकारित सबैलाई स्वागत गर्दै अधिवेशनलाई भव्य रूपमा सफल पार्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ।
निजामती कर्मचारी संगठन 10 राष्ट्रिय अधिवेशन मूल व्यवस्थापन समिति।
ओहो, नातिनी त 6 महिना पूरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौं।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा राजनीतिक दलहरूबीच संवाद शुरू भएको छ। मंगिर 14 गते संशोधन प्रस्ताव दर्ता भएपछि आरोप प्रत्यारोपमा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको हो। संशोधन प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल एमाले संसद बैठक अवरोध गर्दै आएको छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा एमाले अध्यक्ष ओलीले संशोधन फिर्ता लिन आग्रह गर्नुभएको थियो। जवाफमा देउवाले संशोधन प्रस्ताव फिर्ता नगरी सहमति खोज्नुपर्ने बताउनु भएको स्रोतको भनाई छ। बैठकपछि सभापति देउवाले संविधान संशोधन र स्थानीय चुनावबारे कुराकानी भएको जानकारी दिनुभयो। देउवाले एमाले संसद अवरोध खोल्न सकारात्मक भएको दावी पनि गर्नुभयो।
अब चुनावको स्थानीय निकायको चुनाव पनि अब टाइम छैन, त्यो गर्ने कुरा भयो। अब उहाँ चाहिँ नै अब यो फेल छलफलको अवस्था देखाएको छु, फेल छलफल गर्नुपर्छ। मलाई विश्वास छ बिस्तारै पोजिटिभ हुन सक्नुहुन्छ भन्ने लागेको छ मलाई।
भेटवार्तामा सहभागी एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेम्वाङले पनि छलफल सौहार्दपूर्ण रहेको भन्दै राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा 3 ठूला दलको बैठक फेरि बस्ने जानकारी दिनुभयो।
यो अहिलेको समसामयिक सन्दर्भहरू जस्तो संसदको संसदमा विचाराधीन विधेयक, त्यसपछि विभिन्न तहका निर्वाचनहरू लगायतका समसामयिक सन्दर्भमा दुई नेता बीचमा धेरै सकारात्मक र सौहार्दपूर्ण छ र यो छलफललाई निरन्तरता दिने भन्ने निष्कर्षमा दुई दल पुगेको छ।
गएको 14 गते संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि आफ्ना माग नसमेटिएको भन्दै आपत्ति जनाएका मधेसी दलले संशोधन प्रस्ताव स्वीकार गर्ने भनेपछि एमाले दबावमा परेको छ। दुई हप्ताको रस्साकसीपछि मधेसी मोर्चाले हिजो संशोधन प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको थियो। शुरूमा नमान्ने घोषणा गरेको संशोधन प्रस्तावलाई के आधारमा स्वीकार गर्ने निर्णय गर्नुभयो भनेर साथी प्रकाश ढकालले तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्लालाई सोध्नु भएको छ।
हामीले यसलाई कदापि स्वीकार्दैनौँ, यसलाई रिजेक्ट गर्छौँ भनेर हाम्रो भनाइ होइन। हाम्रो भनाइ के भने एज इट इज त्यसलाई हामीले नस्वीकार्ने, किनभने हाम्रो अरू पनि जुन हाम्रो मागहरू छन् त्यसको बारेमा के त के प्लानिङ त के कसरी त्यो बिन्दुमा पुग्ने त्यसलाई तपाईँहरूले टोटल्ली अस्वीकार गर्दै हुनुहुन्छ, अथवा दीर्घकालीन रूपमा जाने कुनै बाटो छ कि तपाईँहरूको प्लानिङमा, त्यो हामीले जान्न खोज्या हो। र त्यो कुरामा प्रधानमन्त्रीजीसँग हाम्रो शीर्ष नेताहरूको कुरा भएपछि के कुरामा परिवर्तन गर्ने, केही कुरा चाहिँ लङ टर्मको बाटोमा पठाउने, त्यहाँबाट जे आउँछ त्यो बेलासम्म जनताको रिएक्सन पनि आउँछ, सबै कुरो आएर अनि त्यसलाई गर्ने, केही कुरा तत्काल गर्ने भन्ने कुरा भयो र अहिले आएर त्यसमा सहमति भयो। पार्टीगत रूपमा हामीले पहिले यसलाई मानेका थियौँ, मोर्चाभित्रका केही पार्टीले मानेका थिए, केहीको चाहिँ अलिकति फरक मत आइराखेको थियो बाहिर, तर हिजो मिटिङ बस्दाखेरि यो सर्वसम्मतिले स्वीकार गरेको निर्णय।
र यसमा चाहिँ भारतीय दूतावासमा पनि देखिने नै गरी नेताहरू छलफलका लागि मधेसी मोर्चाका नेताहरू जानुभयो। यो भारतीय दबाव र उसको निर्देशन अनुसार चाहिँ मधेसी मोर्चाले निर्णय गर्यो भन्ने आरोप भन्ने कि वास्तविकता भन्ने यो छ नि तपाईँहरूमाथि?
हामी चाहिँ डे लाइटमा भेट्न जान्छौँ, कोही राति राति गएर भेट्छ है, र हामी गएर त्यहाँ छलफल गरेको विषयवस्तु संविधान संशोधन होइन। विषयवस्तु जुनको लागि बोलाइएको थियो त्यो मधेसमा जुन विभिन्न विकास आयोजनाहरू चलिरहेछ त्यसको बारेमा छलफल गर्न चियामा बसेर अहिलेको प्रगति के छ तपाईँहरूसँग पनि हामीले सेयर गर्न चाहन्छौँ, सरकारसँग गऱ्यौँ, तपाईँहरूसँग पनि गर्ने भन्ने खबर आएर हाम्रा नेताहरू जानुभयो हो। तर भेटघाट हुँदाखेरि दुईवटा कुरो चाहिँ जरुर हुन्छ, ओहो चिसो त बढ्या छ नि काठमाडौँमा भन्ने चर्चा पनि हुन्छ, र राजनीतिक गर्मी सरगर्मी बढ्या छ घट्या छ के छ त्यसको बारेमा पनि चर्चा हुन्छ। त्यति चर्चा भएको उहाँहरूले दबाब दिने कुनै कुरा होइन। तपाईँहरूले यो संशोधनको विषयमा हामीले आफ्नो पोजिसन जुन एक दिन अगाडि हामीले प्रधानमन्त्रीज्यूलाई राखेका थियौँ कि केही कुरा तपाईँले परिमार्जन गर्नुहोस् अनि हामीले यो संशोधनलाई स्वीकार गर्छौँ भनेर हामीले पहिला त्यो कुरो प्रधानमन्त्री समक्ष राखेका थियौँ, र भारतीय राजदूतावासमा भेट हुँदाखेरि प्रधानमन्त्रीसँग भएको कुराको चर्चा चाहिँ हाम्रा नेताहरूले त्यहाँ गरेको हो।
जसले जसरी गरे पनि त बेठिक हो नि त, हाम्रो आन्तरिक मामिलामा हाम्रो संविधानको कुरो चाहिँ कुनै दूतावासमा बसेर छलफल गर्नु, उसको राय परामर्श लिनु त
राय परामर्श लिएकै होइन, तर छलफल विषय नै उठ्दैन, कुरै हुँदैन, किन चिया पानमा भनेको त्यो औपचारिक छलफल होइन नि त। टेबुलमा बसेर कुरा गर्दाखेरि त्यो औपचारिक वार्ता हो, चियाको टेबुलमा बसेर चिया खाँदाखेरि गफ गर्दा त्यो त प्योर गफ हो।
तर प्रमुख प्रतिपक्षी दल एमाले यसलाई चाहिँ खर रूपमा विरोध गरेका छ। अब तीन ठुला दल नै नमिलेको अवस्थामा द्वितीय पुग्ने स्थिति देखिन्न, अब कसरी अगाडि बढ्छ त यो संशोधन प्रस्ताव? तपाईँहरूले
मलाई हामीले समर्थन गरेर व्यवहारिसे भन्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। किन दुर्भाग्यपूर्ण हुन्छ भने जुन अतिवादी शक्तिहरू मधेसमा सक्रिय छन् तिनीहरूलाई ऊर्जा पुर्याउने काम त्यसले गर्छ र दीर्घकालीन रूपमा त्यसले एकदमै नराम्रो प्रभाव पार्छ, त्यो असफल गराउनु चाहिँ ठिक हुँदैन। एमाले आफैले गरेको प्रस्ताव आफै आएर अहिले जुन किसिमले त्यसको विरोध गरिरहेछ सदन र सडकमा, निश्चित रूपमा यो चिन्ताको विषय हो।
यसैबीच संविधान संशोधनको विरोधमा लुम्बिनी अञ्चलका जिल्लाहरूमा भइरहेको प्रदर्शन रोकिएको छैन। गुल्मीमा आज 12 दिन बिहानैदेखि प्रदर्शन भएको छ। मानव साङ्लो बनाएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा घेराउ गरेका प्रदर्शनकारीले दुईवटा गाड़ीमा तोडफोड पनि गरेका छन्। उनीहरूले 15 गाड़ी नियन्त्रणमा लिएका छन्। यस्तै अर्घाखाँचीमा पनि आज दिनभर बन्द रह्यो। बन्दका कारण जनजीवन प्रभावित भएको भन्दै स्थानीय बासिन्दाले यसको विकल्प खोज्न स्थानीय राजनैतिक दलका नेतालाई आग्रह गरेका छन्। पाल्पामा भने 11 पछि बन्द खुलेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ। शीतल निवासमा बिहान भएको भेटमा राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका लागि सबैलाई मिलाएर चुनावको वातावरण बनाउन सुझाव दिनुभएको हो। राष्ट्रपतिले दाहालसँग संविधान संशोधन, संसद अवरोध लगायतका विषयमा जिज्ञासा राख्नु भएको थियो। जवाफमा प्रधानमन्त्री प्रचण्डले सबैलाई समेटेर अघि बढ़न आफू प्रयासरत रहेको जानकारी दिँदै त्यसकै लागि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको पनि बताउनु भएको थियो। यसैबीच प्रधानमन्त्री प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणबीच समसामयिक राजनैतिक विषयमा कुराकानी भएको छ। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई आज जन्मदिनको शुभकामना दिन वैद्य बालुवाटार पुग्नु भएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खट्टमै भयो, बर्बादै भयो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
होइपाडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याड, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर 9 गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056551701 98550363 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
सबको घर घर भित्र पस, सबको मन मन भित्र पस, नेपाल टेलिकम, नेपाल टेलिकम।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
ओहो, हाम्रो गाउँमा यस्ता पनि दिन आएका छ।
होइन, के भयो दाई?
ऊ हेर्न, त्यो माइलाले पहिला पहिला रक्सी खाएर श्रीमती कुटेर रुवा बासी मचाउँथ्यो, अहिले हेर त यिनीहरू कति मिलेर हिँडेका।
त्यही त दाई, तल्ला घरे साइली भाउजूले पनि गाई पालेर दुध बेच्न थालिछिन्।
तब
अनि साइला दाईले नि भाउजूलाई घरको काममा सघाउँछन् नि।
रमा र हरिका छोरीहरू पनि नियमित रूपमा स्कुल जान थालेछन् नि। भुइँचालोले बाबाआमा र घरबार गुमाएका उनीहरूलाई टोल छिमेक र समाजले सहयोग र संरक्षण गरेका छन्।
ए, गजबै भएछ त।
हो, यी र यस्ता व्यवहारले नै सुरक्षित र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्छ।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको लागि अक्सफार्म नेपाल, एन्फो, लुमन्ती, डिप्रोक्स, WHR, CIUD र होमनेट नेपाल।
ओहो, नातिनी त 6 महिना पुरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौँ।
मैले ICD लगाइसके र हामी त ढुक्क छौँ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। इतिन्जेल हामीले राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा राजनीतिक दलहरूबीच संवाद शुरू, सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव लगायतका खबर प्रस्तुत
गर्यौं। तेह्रथुम, काभ्रे र उदयपुरमा भएका दुर्घटनामा 6 जनाको ज्यान गएको छ। तेह्रथुमको जिरीखिम्ती म्याङलुङ सड़क खण्ड अन्तर्गत निर्माणाधीन पेट्रोल पम्प नजिकै आज दिउँसो बस दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ भने 28 जना घाइते भएका छन्। धरानबाट तेह्रथुमका लागि छुटेको नाचारख 2865 नम्बरको बस दुर्घटना हुँदा तेह्रथुम सिमलेका उमान सिंह लिम्बू र कालीमाया लिम्बू तथा संखुवासभाको मामलिङकी 4 वर्षीय अञ्जली याख्याको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल तेह्रथुममा तथा धरानको बिपी बरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। यस्तै काभ्रेमा मे 1/2191 नम्बरको टाटा सुमोलाई 2/4/3556 नम्बरको ट्रिपरले ठक्कर दिँदा झापाका नीलम कार्की र मोरङका मदन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 7 जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। यसै गरी उदयपुरमा 2/4/8081 नम्बरको बसले ठक्कर दिँदा 4 वर्षकी स्मारिका श्रेष्ठको ज्यान गएको छ।
ट्रकको ठक्करबाट बौलाह खोलाको पुल भाँचिएपछि अवरूद्ध भएको यातायात 10 घण्टापछि खुलेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दलदले स्थित बौलाह खोलाको पुलमा 9/6/3017 नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा पुल भाँचिएको थियो। सड़क डिभिजन कार्यालय बुटवलका सब इन्जिनियर पदम अधिकारीका अनुसार बौलाह खोलाको उत्तरतर्फ गाउँको बाटो हुँदै आवत जावत गर्ने व्यवस्था मिलाइएको छ। गाउँको बाटो हुँदै सबै गाड़ी गन्तव्यतिर लागेकाले अहिले पुलको वारिपारी जाम छैन। पुल नजिकै खोलामा डाइभर्सन बनाउने काम भोलि सकिने र त्यसपछि मात्र पुलको प्राविधिक पक्षबाट अध्ययन गरिनेछ। गैंडाकोटको जयश्री पुल गाड़ीको ठक्करबाट भाँचिएको 2 वर्षभन्दा धेरै समय भए पनि अझै बन्न सकेको छैन। नवलपरासीको अरूण खोला, चोरमारा, विनय खोला, दुम्कीबासका पुल समेत जीर्ण छन्। यी सबै ट्रस्ट ब्रिज हुन्।
सरकारले भूकम्पपछिको पुननिर्माणका लागि चीनले अनुदान स्वरूप दिएको 15 अर्ब 80 करोड़ रूपियाँ स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकले डाक्टर गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न कार्यविधि बनाउने निर्णय पनि गरेको छ। सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीका अनुसार केसीसँग भएका सबै सहमतिको अध्ययन गर्दै स्वामित्व लिने र त्यसको कार्यान्वयनका लागि संसदको विधायन समितिलाई कार्यविधि बनाउन आग्रह गर्ने भएको छ। सरकारले सिमरामाथिको आकाश बाहेक अन्यत्र पनि हवाई मार्ग अध्ययन गर्न भारतसँग कुरा गर्न प्रतिनिधि पठाउने भएको छ। नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान सिमरामाथिको आकाशबाट छिर्नुपर्ने हुँदा हवाई मार्ग जाम हुने गरेको छ। बैठकले सहसचिव सूरज पोखरेललाई सचिवमा र प्राविधिक नायब प्रहरी महानिरीक्षक दिनेश चन्द्र पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढ़ुवा पनि गरेको छ। राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएका कर्मचारी तथा शिक्षकबारे जाँचबुझ गर्न पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ। समितिमा रेवती सापकोटा र अणप्रसाद नेउपाने रहनु भएको छ। बजार अनुगमनका लागि वाणिज्य मन्त्रालयबाट कर्मचारी खटाइने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयले नै बजार अनुगमन गर्दै आएको थियो। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको छ। सरकारले स्थानीय तहको चुनावका लागि निर्वाचन कसुर तथा सजाय विधेयक संसदमा दर्ता गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस, पर्वतीय संस्कार, विविधता मनाऊ, पहिचान बलियो बनाऊ भन्ने नाराका साथ मनाइएको छ। पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 2002 पर्वतीय दिवस मनाउन थालिएको हो। विश्वको कुल भूभागको 22% भूमि पर्वतीय क्षेत्रमा पर्दछ। यस क्षेत्रमा विश्वको 13% अर्थात झण्डै 91 करोड़ मानिसको बसोबास छ। नेपालको कुल जनसंख्याको 53% जनसंख्या पनि पर्वतीय क्षेत्रमै रहेको छ। तर पर्वतीय क्षेत्रको दिगो विकास र उपयोगलाई बेवास्ता गर्दा त्यस क्षेत्रको जनजीवन व्यवस्थित हुन सकेको छैन। बढ्दो शहरीकरणले पर्वतीय भाग झनै खतरामा परेको विज्ञहरूले बताएका छन्। पर्वतीय दिवसका सन्दर्भमा साथी अर्जुन पोखरेलले जनसंख्या तथा वातावरण मन्त्रालयका सहसचिव तथा जलवायु व्यवस्थापन महाशाखाका प्रमुख तथा प्रमुख रामप्रसाद लम्साललाई खास पर्वतीय भूभाग भनेर कस्तो भूभागलाई चिनिन्छ भनेर सोध्नु भएको छ।
हिउँले ढाकेको भूभाग मात्रै पर्वत होइन, समथर भूभागबाट उठेका त्यस्ता भूभागहरू जसमा एउटा स्लोप छ, स्लोप भनेको भिरहरू छ, जुन भूभागहरू सम्म छैनन् पर्वतीय क्षेत्र भनेर बुझ्ने गर्छौँ।
यो पर्वतको मानवसँगको सम्बन्ध चाहिँ कस्तो हुन्छ अलिकति बताइदिनुहोस् न।
मानवको उत्पत्तिकालदेखि नै पर्वतसँगको सम्बन्ध अनुन्यासित रूपमा रहिरहेको छ। यो सम्मको सम्बन्ध भनेको धार्मिक रूपमा, सांस्कृतिक रूपमा, वातावरणीय रूपमा, ऊर्जाको रूपमा, धेरै विषयहरूमा मानव सभ्यताको पर्वतीय क्षेत्रसँग अन्तरङ्ग सम्बन्ध रहेको छ।
तपाईँले भनिहाल्नु म 20% जनसङ्ख्या यो पर्वतीय भूभागमा बस्छ भनेर, अहिले त्यो जनसङ्ख्या चाहिँ कहीँ न कहीँ खतरामा पर्न थालेको हो।
पक्कै पनि हो। पर्वतीय क्षेत्रहरूमा बसोबास गर्ने जनसङ्ख्या यदि बसाइसकेको कारणले गर्दा निरन्तर दिनानुदिन घट्दै गइरहेको, भौतिक पूर्वाधारको कमी, जनजीवन र जनजीविकाको कठिनाइले गर्दा र प्रविधिको विकास र धेरै किसिमको सहरीकरणले गर्दा पर्वतीय क्षेत्रको जनजीविका, जनसमुदाय, प्राकृतिक स्रोत र वातावरण पक्कै पनि सङ्कटमा छ।
तपाईँले भने जस्तो बसाइ सराई र प्रविधिको कारण पर्वतबाट तल झर्ने एउटा कुरो हो, अर्को चाहिँ हामीले गरिरहेका व्यवहारले चाहिँ त्यो पर्वतलाई कतिको असर गरिरहेको छ, पर्वत कतिको खतरामा परेको छ।
हामीले गर्ने व्यवहारहरूले गर्दा पनि पर्वतीय क्षेत्र मानवजन्य क्रियाकलापहरू, मानवजन्य गतिविधिहरूले गर्दा पनि पर्वतीय क्षेत्रहरू जोखिममा पर्दै गएका छन्। पर्वतीय क्षेत्रको विकासमा जलवायु परिवर्तन मैत्री विकासलाई मात्रै अङ्गालेको हुने पर्वतीय क्षेत्रको दिगो विकास।
तपाईँले जोखिम भनिहाल्नुभयो, के हुन्छन् ती जोखिम भनिदिनुहोस्।
होइन, पर्वतीय क्षेत्रको जोखिम होइन, तपाईँ धेरै छन् हेर्नुहोस्। तपाईँले हेर्नु भने वर्षा कुरो हेर्नुहोस्, बाढी हेर्नुहोस्, पहिरो हेर्नुहोस्, तपाईँको पानीको कठिनाइहरू हेर्नुहोस्, जैवविधताका ह्रासहरू हेर्नुहोस्, अब धेरै विषयहरू छन् जसले गर्दा तपाईँले हेर्नु भने कृषिमा हेर्नुहोस्, कृषि क्षेत्रको, वन क्षेत्रको हेर्नुहोस्, तपाईँ विकास निर्माणका गतिविधिहरू जुन किसिमले एउटा गैर वैज्ञानिक रूपमा अथवा संरक्षणलाई ध्यान नगरिकन जुन किसिमले थालिएको छ, त्यो भनेको भावी दिनको लागि, आगामी दिनको लागि, भविष्यको लागि ठुलो चुनौती हो र नेपालको वातावरणीय समस्याको पनि एउटा मूल कारण त्यो पनि हो।
तपाईँले यो डरलाग्दो र जोखिमपूर्ण कुरा भनिरहँदाखेरि भोलि हाम्रा हिमाल पर्वत खाली नै हुन् कि भन्ने डर पनि बढेको छ र यसलाई संरक्षण गर्न, हाम्रा पर्वत संरक्षण गर्न चाहिँ हामीले चाहिँ गरिरहेका के छौँ त?
होइन, पर्वत संरक्षण गर्ने सबभन्दा ठुलो कुरा त जनचेतना नै हो र दोस्रो कुरो नेपाल सरकारबाट सञ्चालित कार्यक्रमहरू र नेपाल सरकारका नीति रणनीति नै हुन्। भौतिक पूर्वाधारको निर्माण गर्दा कसरी निर्माण गर्ने, जति जलस्रोतहरू छन् ती प्रयोग गर्दा हामीले कसरी प्रयोग गर्न सक्छौँ भन्ने कुरा हामीले विचार गरेनौँ भने पक्कै पनि भविष्य हामी जोखिममा हुने गर्छ।
तपाईँले विचार गरेनौँ भने भन्नुभयो, विचार गरेका छैनौँ कि जस्तो लाग्यो, किनकि आज दिवसकै दिन धेरै जसो सम्बन्धित मन्त्रालयहरू कार्यक्रमहरू पनि भएका छैनन्।
जनसङ्ख्या तथा वातावरण मन्त्रालयको दृष्टिकोण हेर्नुहुन्छ भने हामीले यो अन्तर्राष्ट्रिय प्रक्रियामा वातावरणीय मुद्दाको ध्यानाकर्षण होस् र त्यो ध्यानाकर्षण हामीले गराएका छौँ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
क्यान्सर रोग लागेका बिरामीहरूलाई नेपाल सरकारबाट दिइने निशुल्क औषधि उपचार सेवाको लागि सम्पर्क
नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर, जावलाखेल, ललितपुर। फोन नम्बर 55-51-376, 55-51-376।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँको बौद्धमा एकजना ट्याक्सी चालकको शंकास्पद रूपमा ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दाले नयाँ बस्तीमा रहेको प्रहरी बीटमा आक्रमण गरेका छन्। आक्रोशित स्थानीय बासिन्दाले सही सहित सातजनालाई चौकीभित्रै थुनेर आगो लगाउने प्रयास गरेका गौशालाका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो। प्रहरीले आक्रमणमा संलग्न 18 जनालाई पक्रेको छ।
जनकपुर धाममा आजदेखि जनकपुर साहित्य कला उत्सव 2073 शुरू भएको छ। मैथिली विकास कोषद्वारा आयोजित उत्सवमा भाषा साहित्य कला संस्कृति अर्थ र पर्यटन प्रवर्धनका बारेमा बहस तथा लोककला पुस्तक र नाटक प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। उत्सव 3 दिनसम्म चल्नेछ।
मेरो पनि भन्नु छ।
मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावको विरोध गर्नुलाई अतिवादी गतिविधि भनेकोमा ध्रुव बेलवासी फेसबुकमा लेख्नुहुन्छ, आफूले गरेको मात्रै राम्रो हुने, अरूले गरे अतिवादी हुने। के खालको सोचाइ हो यो? हिजो तपाईहरूले नाकाबन्दी गरेर दुःख दिएको चाहिँ बिर्सिनु भयो?
जयकृष्ण दुवालको ट्वीट छ, दलहरूले चुनावको मिति तोकी आफ्ना आफ्ना एजेन्डा लिएर नागरिकमा जानु नि, नागरिकले दिएको मत अनुसार अगाडि जाँदा भइगयो नि, किन सधैँ रडाको?
प्रतिमान लिम्बुले फेसबुकमा लेख्नु भएको छ, जुनै पार्टीको सरकार आए पनि सहमतिमा नआई उपाय छैन, त्यसैले अब आन्दोलन बन्द गरेर समयलाई पर्खिनुहोस्, एकैपल्ट सबै कुराको फल खोजेर हुँदैन।
एमाले कार्यकर्तालाई पढाउँदै गरेको खबर सुनेर र पढेर दीपक पौडेल ट्विटरमा लेख्नुहुन्छ, नेताजी परीक्षा दिदा दिदा सर्टिफिकेट बटुल्दा बटुल्दा केही नभएर विदेश लागियो, तपाईँले फेरि एउटा सर्टिफिकेट थप्नु भएछ।
अनि काठमाडौँको बौद्ध नयाँ बस्तीमा प्रहरी चौकीमा स्थानीय बासिन्दाले आक्रमण गरेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा दिलीप कार्की लेख्नुहुन्छ, नागरिककै सुरक्षा प्रदान गर्न खटिने प्रहरीको चौकीमै आगजनी गर्न खोज्नु र प्रहरी जलाउने प्रयास गर्नु ठूलो गल्ती हो। भूकम्प जाँदा होस् या बाढी पहिरो जाँदा होस् अथवा कसैको घरमा सामान्य झगडा होस्, त्यति बेला सुरक्षा दिने प्रहरी नै हो। यदि उनीहरूको कमी कमजोरी भए पनि त्यसको पनि त केही उपाय त पक्कै होला नि, तर यसरी आक्रमण गर्नु चाहिँ पक्कै ठिक होइन।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र सुजाता खत्री। अब विदेशका खबर। टर्की र इजिप्टमा बम विस्फोटमा परि 54 जनाको ज्यान गएको छ। इजिप्टको राजधानी कायरोमा चर्च नजिकै भएको विस्फोटमा 25 जनाको ज्यान गएको हो। यस्तै टर्कीको इस्तानबुलमा भएका दुईवटा शक्तिशाली बम विस्फोटमा 29 जनाको ज्यान गएको छ। इस्तानबुलको फुटबल स्टेडियम बाहिर रहेका सुरक्षाकर्मीलाई लक्षित गरेर आत्मघातीले कार बम विस्फोट गराउँदा 166 जना घाइते भएका छन्।
यस्तै नाइजेरियामा निर्माणाधीन चर्चको छत भत्किँदा 60 जनाको ज्यान गएको छ। दक्षिण पूर्वी शहर ओयोमा रहेको चर्चको छत भत्किँदा 60 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। प्रार्थना सभा चलिरहेका बेला चर्चको छत भत्किएको त्यहाँका अधिकारीहरूले बताएका छन्। नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। वेस्ट ब्रोमलाई 1-0 हराउँदै चेल्सी इंग्लिश प्रिमियर लीग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा चेल्सीलाई जिताउन डिएगो कोस्टाले निर्णायक गोल गरे। प्रिमियर लीगमा अहिले म्यान्चेस्टर युनाइटेड र टोटनह्याम तथा साउथह्याम्प्टन मिडल्सब्रो बीचको खेल चलिरहेको छ। लिभरपुलले भने राति 10:15 वेस्टह्यामसँग प्रतिस्पर्धा गर्नेछ।
र भारतसँगको 14 टेस्ट क्रिकेटमा इङ्ल्याण्ड हार नजिक पुगेको छ। पहिलो पालीमा 400 रन बनाएको इङ्ल्याण्डले दोस्रो पालीमा 6 विकेट गुमाएर 182 रन बनाएको छ। आज 14 दिनको खेल सकिँदा इङ्ल्याण्ड 49 रनले पछि परेको छ। भारतका विराट कोहलीले 235 रनको मदतमा पहिलो पालीमा 631 रन बनाएको थियो। मुम्बईमा आज दोहोरो शतक पूरा गरेका कोहलीको यो वर्षको तेस्रो दोहोरो शतक हो। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच संवाद शुरू। सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव।
तेह्रथुम काभ्रे र उदयपुरमा भएका दुर्घटनामा 6 जनाको ज्यान गयो। तेह्रथुममा 28 जना घाइते।
नवलपरासीको बौला खोलाको पुल भाँचियो। गाउँको बाटो हुँदै यातायात सञ्चालन, भोलिसम्ममा पुल नजिकै डाइभर्सन बन्ने।
टर्की र इजिप्टमा बम विस्फोटमा परि 54 जनाको ज्यान गयो। निर्माणाधीन चर्चको छत भत्किँदा नाइजेरियामा 60 जनाको मृत्यु।
वेस्ट ब्रोमलाई हराउँदै चेल्सी इंग्लिश प्रिमियर लीगको शीर्ष स्थानमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै मोहन पौडेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।